شیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد والہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم، وقالوا ما هي إلا حياتنا الدنيا نموت ونحيا وما يهلكنا إلا الدهر. صلوات بھیجے محمد وعلى محمد پر. آپ سے درخواست کروں گا، منصور زیدی صاحب جو پرسوں شہید کیے گئے تھے، آج ان کی تدفین ہوئی ہے، ان کے لیے اور تمام شہداء ملت کے سالے ثواب کے لیے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا. وہ مجلس کے اختتام پہ ظاہر ہے کہ موقع بھی نہیں ہوتا، کیفیت بھی ایسی نہیں ہوتی. آپ سے درخواست کراؤں کہ وہ جو دو زخمی ہمارے ہیں برادران، ایک عمار زیدی صاحب جو شہید کے صاحبزادے ہیں، ایک اور جواد رضوی صاحب غالباً نام ہے ان کا، ان کو شامل کر لیں، اور اپنے بھی تمام مریضوں کو. اور آپ سے درخواست کر رہا ہوں، میری والدہ کی آج طبیعت زیادہ خراب ہو گئی ہے، بگڑ گئی ہے، آپ سے التجا کر رہا ہوں، گزارش کر رہا ہوں ان سب مریضوں کی صحت یابی کے لیے دعا بھی کریں اور ایک بلند آواز سے صلوات بھی بھیجیں محمد علی محمد پر. بس عزیزو، ہر تین چار دن بعد ایک بات کی تکرار کرتے ہیں آپ سے، پھر تکرار کر رہے ہیں کہ جیسے ماشاء اللہ پروردگار عالم آپ کو سلامت رکھے، جس نظم و ضبط کے ساتھ آپ عزاداری کو لے کر چل رہے ہیں، اسی نظم و ضبط کی ضرورت ہے آئندہ تین روز بھی، اسی نظم و ضبط کے ساتھ، ڈسپلن کے ساتھ، اپنے اسکاؤٹس کے ساتھ تعاون، اپنی گرلز گائیڈ یا مومنات جو میری ماں بہنیں ہیں، ان بچیوں کے ساتھ جو گرلز گائیڈ کی صورت میں کھڑی ہیں وہاں پہ، ان کے ساتھ، ٹریفک پولیس ہو، پولیس کے سپاہی ہوں، رینجرز کے سپاہی ہوں، سیکورٹی کے معاملات میں بہت ہوشیار آپ کو رہنا ہے، اپنے اطراف سے بھی ہوشیار رہنا ہے، باقی اللہ مالک ہے، وہ میں ہمیشہ کہتا ہوں کہ اس کے بعد پھر اللہ مالک ہے، لیکن اپنی طرف سے کوئی کوتاہی اس معاملے میں بالکل نہ ہونے دیجیے، پورے ڈسپلن کے ساتھ، انشاءاللہ اسی طرح ہم جیسے ہر سال مشکل ترین امتحانات سے نکلتے رہے ہیں، نکل جائیں گے، اب تو امتحانات کے بھی عادی ہو گئے، کوئی مسئلہ نہیں ہے، اللہ نے چاہا سب بہتر ہوگا، خدا نے چاہا سب بہتر ہوگا، اور آثار بھی بتا رہے ہیں کہ انشاءاللہ مستقبل قریب میں بہت اچھی صورتحال ہے. اچھی صورتحال سے مراد یہ ہے کہ کچھ ہے غیب میں، کچھ ہے جس کے آثار ظاہر ہو رہے ہیں، کچھ نظر آ رہا ہے، کچھ ایسا، لیکن جلدی کا مطلب یہ نہ سمجھیے گا کہ بس ابھی فوراً ہی کچھ ہونے والا ہے، لیکن حالات جیسے صف بندی ہو رہی ہے نا دنیا میں، آپ دیکھ رہے ہیں تبدیلیاں آ رہی ہیں ادھر ادھر ساری تبدیلیاں، نئی طرف مولا عارفان اشارے بھی کر رہے ہیں، بتا بھی رہے ہیں، اپنے خطبات میں بھی بتا رہے ہیں، آج بتائیں گے آپ کو اپنے صحابی سے، بلکہ سنا تو سب نے وہ خطاب، لیکن خاص طور پہ جناب سعصع ابن سوہان نے سوال کیا تھا اور میرے مولا نے جواب دیا تھا، وہ جواب کیا ہے اس پر آپ سے بات کریں گے. تیار ہیں انشاءاللہ مطلب سننے کے لیے آپ تمام حضرات، تو بلند آواز سے ایک صلوات بھیجیے محمد علی محمد پر. دو نعرے مکس ہو گئے آپس میں بھائی، آواز آدھی رہ گئی. یا یا اللہ صلی اللہ. اب میری بولنے کی باری ہے، ٹھیک ہے، اب میری بولنے کی باری، اتنی بلند آواز سے صلوات بھی بھیجیے محمد علی محمد پر. اب دیکھیے، معصوم کا دعویٰ اور سوال کرنے کا سوال، اور امام کا جواب. سوال کرنے والا بھی انتہائی ذہین اور چاہنے والا بھی ہے. امام کا دعویٰ کیا ہے؟ سلونی سلونی قبلا تفقدونی. ٹھیک ہے نا، کئی مقامات پر ہے آپ کا یہ دعویٰ کہ مجھ سے پوچھ لو، مجھ سے پوچھ لو، مجھ سے سوال کر لو، اس سے پہلے کہ تم مجھے کھو بیٹھو، اس سے پہلے کہ تم مجھے کھو بیٹھو، کہ میں تمہارے درمیان نہ رہوں، پردے میں چلا جاؤں، لہذا پوچھ لو مجھ سے. اچھا، اس میں کوئی قید بھی نہیں کہ کہاں سے پوچھو، اس پر بھی بات ہو چکی ہے ہماری آپ کی، بھائی کہیں سے بھی پوچھو. جہاں اور لوگ پوچھتے تھے نا، الٹے سیدھے سوال بھی کرتے تھے نا. کیا سوال کرتے تھے؟ کہ بتائیے سر پہ کتنے بال ہیں، آسمان پہ تارے کتنے. اچھا تو گننے جا رہا ہے؟ اگر کوئی مجھ سے پوچھے تو میں کہوں گا 4 ارب ہیں، جاؤ گنو. سر پہ کتنے بال ہیں؟ جس کے سر پہ بال ہیں میں کہہ دوں گا 5000 ہیں، گنتا رہے بیٹھ کے. ایسے ایسے بھی سوال کرتے تھے نا، لیکن معصوم ان کا بھی جواب دیتے تھے، معصوم ان کا بھی جواب دیتے تھے. لیکن یہاں سوال کرنے والا بھی چاہنے والا ہے، جناب سعسع ابن سوہان. اور اس کے جواب میں مولانا نے آج کے زمانے کی بات کی، جس زمانے کی ہم بات کر رہے ہیں، عصر حاضر کی، اس دور کی بات کی. مولانا سعسع نے سوال کیا کہ مولا ساعت کیا ہے اور کب آئے گی، یعنی قیامت کے بارے میں سوال کر لیا. جناب سعسع ابن سوہان بہت چہیتے اور چاہنے والوں میں سے ایک ہے مولا کے. وہ فرق پوچھتے ہیں کہ قیامت کب آئے گی. اچھا بھائی، قیامت کا علم تو اللہ نے کسی کو نہیں دیا نا. وَعِنْدَهُ عِلْمُ السَّاعَةِ، آئے تھے قرآن کی، پیغمبر نے بھی نشاندہی نہیں کی، لیکن معصوم کا دعویٰ یہ کہ سلونی سلونی مجھ سے پوچھو، میں بتاؤں گا جہاں سے بھی پوچھو. تب جو اس نے سوال یہ کر دیا قیامت کب آئے گی، اور میں نے کیا عرض کیا کہ قیامت کا علم تو رسول نے بھی کسی کو نہیں دیا، کیونکہ اللہ کی طرف سے ممانعت ہے، معلوم بھی ہے تو نہیں بتانا ہے. جسے روح کے بارے میں سوال کیا گیا تھا، آپ نے جواب دیا سلونا کانی روح قل روح من امر ربی وما اوتیتم من العلم الا قلیلا. اگر روح کے بارے میں کوئی سوال کر لے مولا سے تو قرآن مجید نے منع کر دیا کہ اس کا علم نہیں دیا گیا، رسول کہہ دیجئے بس سوائے تھوڑا. ایسی وعندہ علم الساعہ، ساعت کا علم تو اللہ کے پاس ہے، قیامت کا علم تو اللہ کے پاس ہے. تو سوال کرنے والا کتنا ذہین ہوا. مولا کا دعویٰ ہے جہاں سے چاہو مجھ سے پوچھو، جو سوال چاہو مجھ سے پوچھو. پوچھنے والے نے پوچھ لیا قیامت کب آئے گی، ساعت کب آئے گی، محشر کب ہوگا. مولا مسکرائے، پہلے تو بتا دیا کہ قیامت کے وقت کو اللہ نے معین نہیں کیا، قیامت کے وقت کو اللہ نے بتانے سے منع کیا، لیکن اگر تم چاہو تو میں تمہیں نشانیاں بتا دوں، اگر تم چاہو تو میں تمہیں نشانیاں بتا دیتا ہوں. اب یہاں تو اللہ کا حکم ہے نا کہ یہ وقت نہیں بتانا. معلوم ہے یا نہیں ہے مجھے نہیں معلوم، یہ میرے موضوع بحث نہیں ہے، میں تو کہہ رہا ہوں سوال اس نے یہ کیا. اور امام کا دعویٰ کہ جہاں سے پوچھو گے میں بتاؤں گا، تو اس نے پوچھا قیامت کے بارے میں، کہا قیامت کے بارے میں اللہ کا یہ حکم ہے. وہ جواب تو ہو ہی گیا نا کہ اللہ کا یہ حکم ہے، وَعِنْدَهُ عِلْمُ السَّاعَةِ، لیکن تم چاہو سن سکو تو میں نشانیاں بتا دیتا ہوں، میں تمہیں علامتیں بتا دیتا ہوں کہ قیامت آئے گی کب، یعنی زمانہ کون سا ہوگا، اس میں کیا ہوگا، اس سے پہلے کیا ہوگا وہ بتا دیتا ہوں. تو سعسع ابن سوہان کہتے ہیں کہ اے امیر المومنین، ہم سننے کے لیے تیار ہیں، آپ بتائیے. ہم سننے کے لیے تیار ہیں. اس کے جواب میں مولا عارفان اب بتا رہے ہیں کہ زمانہ کون سا ہے جس میں آپ اور میں جی رہے ہیں، جس میں ہم اور آپ زندگی کر رہے ہیں. میں بات کرتا جاؤں گا، آپ کے سامنے تصویر بنتی چلی جائے گی اپنے زمانے کی، کہ یہی زمانہ ہے اور کوئی زمانہ نہیں. کیونکہ پہلے زمانوں میں حالات خراب بھی ہوئے، سب کچھ ہوا، ظالم حکمران آئے، جابر حکمران آئے، مگر اتنی بڑی تعداد میں نشانیاں جمع نہیں ہوئی تھیں جتنی بڑی تعداد میں آج جمع ہوئی. اور یہ سب نشانیاں ایک ایک کر کے میرے مولا نے بتائی ہیں، سب نشانیاں، سب علامتیں، یہودیوں کا حال، نصرانیوں کا حال، مسلمانوں کا حال، یہ تمام چیزیں میرے مولا نے ایک ایک کر کے بتائیں کہ جب یہ زمانہ آ جائے تو پھر انتظار کرنا اور کوشش کرنا کہ اپنے آپ کو فتنے سے بچاؤ. کیونکہ پہلے تو فتنہ ہوگا نا، فتنوں میں نہ کود جانا، فتنوں میں نہ پڑ جانا. بلکہ آپ کا قول اہل علم کی زبان پر رہتا ہے کہ کن فی الفتنہ تکلبون، فتنے کے زمانے میں اونٹنی کے اس بچے کی مانند ہو جانا کہ نہ جس کا دودھ ڈھویا جا سکتا ہے، نہ جس پر سواری کی جا سکتی ہے. اونٹنی کے بچے پہ ایک وقت ایسا ہوتا ہے کہ نہ اس پہ سوار ہو سکتا ہے کوئی، نہ اس کا دودھ نکال سکتا ہے. لہذا ایسے بن جانا، ایسے اونٹنی کے بچے کی مانند بن جانا جب فتنہ کھڑا ہو، ایسا نہ ہو کہ فتنے میں شامل ہو جاؤ، सुबह से शाम तक फितने हो रहे हैं। सुबह जाता है ईमान के साथ, वापस आता है गया ईमान, रात को सोता है ईमान के साथ, सुबह बहकाने वाले आए ईमान से निकल गया, सुबह शाम ही हो रहा है ना। यहाँ जाते हैं कोई बात, वहाँ जाते हैं कोई बात, तीसरे जगह जाते हैं कोई बात, एक आम आदमी पागल हो जाता है कि किसकी मानूं मैं, आखिर जाऊं किस तरफ, किधर जाऊं, यहाँ जाता हूँ वो कुछ कहता है, उधर जाता हूँ कुछ कहता है, उधर जाता हूँ वो कुछ कहता है, किस किस की बात मानूं, आम आदमी परेशान हो जाता है ना। तो मौला ने रहनुमाई की, पहले बता दिया कि इस दौर में अपने आप को संभाल के रखना, और तमहीद बांध दूँ। इमाम मोहम्मद बाकर अलैहिस्सलाम ने भी एक जुमला इसी तरह का फरमाया इस जमाने के लिए कि अपने पंजे मजबूती से जमीन पे गाड़ के रखना, यानी क्या मतलब कि जमे रहना ईमान पे, ऐसा ना हो कि आंधियां तुमको उखाड़ के फेंक दें, फितनों की तरफ ना चले जाना, फितना घरों के साथ ना हो जाना, फितना घरों की बातों में ना आ जाना, यानी अपने ईमान पे मजबूती से कायम रहना। मौला फरमाते हैं सासा से और दीगर तमाम जो मस्जिद के सहन में बैठे हैं, मौला फरमाते हैं सुनो उस जमाने की अलामतें, सबसे बड़ी अलामत यह होगी कि नमाजें ज़ाया हो जाएंगी। नमाजें क्या मतलब ज़ाया होने का, दो मतलब हैं, दोनों सही हैं। जो इसकी तशरीह लिखी है उलमा ने कि नमाजें ज़ाया कर देंगे लोग, क्या मतलब ज़ाया कर देंगे, एक तबका वो होगा जो नमाज को अहमियत ही नहीं देगा, आज फंस गए आप, फ़ज़ाइल की जगह नमाज हो रहा है, कहेंगे ये फिर मजलिस में शुरू हो गए आज मौलवी साहब, मैं क्या करूँ भाई, मेरी जिम्मेदारी यही है, एक सलवात तो नहीं फरमा दीजिए मोहम्मद आले मोहम्मद पर, नहीं मोमिन है, मेरे सामने मोमिनीन का मजमा बैठा है, कैसे हो सकता है कि मैं मौला का फरमान सुनाऊं और उसकी पेशानी पे बल पड़ेगा, नहीं हो सकता ना, मौला का फरमान है, मानना ना मानना आप गुनाहगार लोग हैं, हर तरह से कामिल थोड़ी हैं, सब में खामी है, जितने भी गैर मासूम हैं वो खामियों से पूरे हैं, लेकिन कम से कम ये नहीं हो सकता कि मोमिन हो और मौला के फरमान पे नाराज़ हो सकता है ऐसा, फिर कहाँ रह गया ईमान, नहीं जानता है कि मेरे मौला ने फरमाया है तो बस यही है, मैं गुनाहगार हो सकता हूँ भाई, मैं अपने आप को भी कह रहा हूँ, हम सब खताओं के पुत्र हैं कि नहीं है, लेकिन ये थोड़ी हो सकता कि अपनी खताओं पर पर्दा डालने के लिए मौला के फरामीन को छुपाना शुरू कर दें, अपनी गलतियों की पर्दा पोशी के लिए मौला के फरमान पर पर्दा डालना शुरू कर दें, ये तो नहीं होता, ये इसीलिए है मौला के फरमान हर जमाने के लिए, ताकि तुम्हारे नफ्स इस तरफ मुतवज्जे हो सके, मेरा भी नफ्स आपके भी नफ्स मुतवज्जे हो जाए, कुछ नहीं मालूम होता इस जिंदगी में कि कौन सा लम्हा, कौन सा जुमला, कौन सी बात, कौन सा कौल, कौन सी आयत पढ़े इंसान और अचानक उसमें रातों रात तब्दीली आ जाए, जिंदगी बदल जाती है, इसलिए बार बार जिक्र करते रहो, जिक्र करते रहो, याद दहानी करते रहो। जाया होने का मतलब क्या, पहला मतलब यह है कि इसको सुबुक जानेंगे, इसको हल्का जानेंगे, इसको अहमियत ही नहीं देंगे, इसको अहमियत नहीं देंगे लोग, तकरीरें करेंगे इस पर, बड़े बड़े जनाब बयानात जारी करेंगे, इसकी अहमियत ही क्या है, इसकी ज़रूरत ही नहीं है, तो ज़ाया हो गया ना, अमल ज़ाया हो रहा है ना, ज़रूरत ही नहीं है, तो ज़रूरत नहीं तो आया क्यों भाई कुरान मजीद में हो, ज़रूरत नहीं तो मौला ने सजदे क्यों किए, ज़रूरत नहीं तो मौला ने नमाजें क्यों पढ़ी, तुम्हें ज़रूरत ही नहीं, वो तो जन्नत के मालिक हैं, बांटने वाले हैं, कसीमुन्नार वल जन्ना हैं, वो क्यों सजदे कर रहे थे भाई, सजदे में सर कलम हुआ था ना, कहाँ कलम हुआ था सर, सजदे में कलम हुआ था सर, वो एक चलिए बात आएगी तो फिर आगे, फिर ये असल मजमून रह जाएगा मेरा, हालांकि बहुत सारी बातें एकदम एक साथ हमलावर होती है मेरे दिमाग पे, क्या करूँ, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। एक मतलब ये ज़ाया होने का, एक मतलब ये, दूसरा मतलब क्या है, खुद ही आपने दूसरे मकाम पे तशरीह भी की कि जमात में खड़े होंगे, नमाजें पढ़ रहे होंगे, मगर सबकी ख्वाहिशात जुदा जुदा, नमाजें पढ़ेंगे मगर सबकी ख्वाहिशात यानी सबके क़िबले जुदा जुदा, सबकी राय अलग अलग, सबकी सोच अलग अलग, सबकी फिक्र अलग अलग, कोई इस पार्टी का, कोई उस पार्टी का, कोई उस पार्टी का, यह आसानी से समझाने के लिए कह रहा हूं, कोई पार्टी वार्टी का नहीं समझेगा, कहने का मतलब यह है कि मुख्तलिफ फिक्रों के मालिक होंगे, जमातें होंगी, नमाजें पढ़ रहे होंगे, मगर ख्वाहिशात बिल्कुल अलग अलग, सोच अलग अलग, मुंतशिर परागंदा, नमाज पढ़ी दूसरी नमाज बाहर शुरू हो गई, इधर से उठे और बाहर जाके एक गीबत की क्लास शुरू हो गई कि जब तक पेट हल्का नहीं करेंगे घर कैसे जाएं, बात तो आते इसीलिए कि आज ये मिलेगा मस्जिद में शाम को, इसको बताना क्या क्या हुआ, کس نے کیا کیا، لہذا وہاں سے صحیح اپنی نماز ضائع کر کے جو پڑھی تھی سب وہیں پہ رکھ کے واپس چلا جاتا ہے خالی ہاتھ. ایسا میں نے بہت جگہوں پہ دیکھا، اور سارے جھگڑے بھی وہاں، اور پتہ نہیں کتنے قسم کے جھگڑے آپ صبح شام دیکھا کرتے ہیں مسجد کے اندر. نماز ضائع پڑھ رہے ہیں، مگر خدا نہ کرے، ہر مومن کے بارے میں نہیں کہہ رہا ہوں، میں زمانے کی بات کر رہا ہوں، یعنی عام طور پہ یہ ہو جائے گا. ایک طبقہ پڑھے گا ہی نہیں، وہ کہے گا ضرورت ہی نہیں ہے، سبوک ہے. جو پڑھے گا اس کا حال یہ ہوگا کہ ان سب کی خواہشات الگ الگ، آرزوئیں الگ الگ، سوچ کا انداز الگ الگ، فکر الگ الگ، پراگندہ ہوں گے، منتشر ہو جائیں گے، ظالم حکمرانوں کے سامنے سر جھکا دیں گے، ظالموں کی عزت کریں گے اور برے لوگوں کا احترام کریں گے. برے لوگوں سے مراد کون؟ بدماشوں کا. اہل علم ذلیل ہو جائیں گے، اہل علم کو حقیر بنا دیا جائے گا، اہل علم کی کوئی نہیں سنے گا. جاہل، جیسے کل میں نے بتایا کہ جاہلوں کے پیچھے چل رہے ہوں گے، یہ ان کی علامت ہوگی. اس زمانے میں ان کا یہ اخلاقی صورتحال بتا رہے ہیں، ابھی اخلاقی صورتحال، بعد والی باتیں بعد میں، کہ اخلاقی طور پہ اتنی تباہی ہو جائے گی. بہت معذرت کے ساتھ، میرے بچے بچیاں بیٹھے ہوئے ہیں، لیکن میں کیا کروں کہ اس مصرے سے سمجھ لیجئے کہ کبوتر با کبوتر، باز با باز، کنت ہم جنس با ہم جنس پرواز، یا ہم جنس کا لفظ نکال دیجئے الگ، یہ میں کہنا چاہ رہا ہوں. حالانکہ روایت میں ہے، مولا نے فرمایا ہے، مگر اپنے بچے بچیوں کی خاطر میں وہ جملے استعمال نہیں کر رہا، نہ کرنا چاہتا ہوں. بڑی مشکل سے میں چاہتا ہوں کہ میرے بچوں کی تربیت ہو، تو میں کوئی ایک جملہ ایسا نہیں ادا کرنا چاہتا جس سے میرے بچوں کے ذہنوں پہ کوئی برا اثر یا غلط اثر پڑے. انشاءاللہ جب یہ بڑے ہوں گے تو خود پڑھیں گے مولا کے فرمان کو، انہیں اس وقت سمجھ میں آ جائے گا کہ میں کیا کہہ رہا ہوں. سمجھ گئے؟ میں نے اس مصرے میں چھپا کے وہ بات کر دی، بڑی عمر کے لوگ اور پڑھے لکھے لوگ سمجھ گئے. وہ لفظ نکال لیجیے الگ، کہ مولا نے کہا کہ یہ زمانہ آ جائے گا، اب اس میں سے وہ لفظ نکال لیجیے گا، کبوتر با کبوتر، باز با باز، کنت ہم جنس با ہم جنس پرواز. حالانکہ دوسرے موقعوں کے لیے شعر استعمال ہوتا ہے، مگر میں نے یہاں یہ فارسی کا شعر اس لیے پڑھ دیا کہ آپ تک میرا مفہوم پہنچ جائے. کیا ہو رہا ہے یورپ میں، جو وہاں رہتے ہیں، مغربی دنیا میں کیا ہو رہا ہے؟ وہ ساری برائیاں یہاں پھینکنا چاہ رہے ہیں کہ نہیں پھینکنا چاہ رہے ہیں؟ ان کے لیے مخصوص لفظ، ان کے لیے مخصوص کلب، ان کے لیے مخصوص ہوٹلیں ہیں کہ نہیں ہیں؟ کیا میں غلط عرض کر رہا ہوں آپ سے؟ صحیح ہے نا، ایسا ہو رہا ہے نا، کہ بس وہ آپس میں مشغول. کہ یہ زمانہ آ جائے گا، یاد رکھنا، کہ ایک دوسرے سے بے فکر ہو جائیں گے، اپنے اپنے جوڑے خود بنائیں گے. یہ آ گیا. اب تو اور میں نے وضاحت کر دی مولا کے فرمان کی، کہ یہ مشغول ہو جائیں گے اپنے آپ میں. کہ یہ زمانہ آ جائے گا، ڈرنا اس وقت فتنے کا زمانہ ہے، بچانا اپنے آپ کو، اپنے بچوں کو بچانا. یہ اخلاقی کیفیت ان کی ہو جائے گی، اسی لیے جابروں سے ڈریں گے. اور اللہ نے کسی جابر کو نہیں اٹھایا، کسی جابر کو فنا نہیں کیا جب تک اسے مہلت نہیں دی، جب تک اسے لمبی فرصت نہیں دی، جب تک اسے لمبا وقت نہیں دیا. کتنی لمبی فرصت دی فرعون کو؟ بعض روایتوں میں تو 400 سال. اب وہ ایک فرعون ہو یا فرعونوں کا نظام ہو، لیکن اللہ نے ان کو طویل ڈھیل دی نا. ڈھیل دینا، مولا لفظ استعمال کریں ڈھیل دینے کا، کہ جابروں کو ڈھیل دی، فرصت دی، کرو ظلم، کرو ظلم. کیوں؟ اللہ انہیں معاف نہیں کرنا چاہتا. یہ جو مظلومیت کی موت مارے جا رہے ہیں، ان کی پرواہ نہیں کرو، اللہ نے ان کے لیے بہترین اجر رکھا ہے. پرواہ نہ کرنے کا کیا مطلب؟ یہ نہیں کہ ان کو بھول جاؤ، یعنی دل افسردہ مت ہونا، رنجیدہ خاطر مت ہونا، مایوس مت ہونا. ان کا اجر ہے، انہی کا خون تو باعث بنے گا کہ جتنا اس کا ظلم بڑھے گا، اللہ اتنا ہی بھیانک اس کا انجام کر دے گا. لہذا مولا فرماتے ہیں کسی جابر کو اللہ نے فنا نہیں کیا، نابود نہیں کیا، مٹایا نہیں، جب تک تو اس کو ڈھیل نہیں دے دی، اس کو طویل وقت نہیں دے دیا. ظالموں کو طویل وقت دیا جاتا ہے. اگر انفرادی زندگی میں دیکھیں تو اس کو لمبے وقت کی حکومت دی جائے گی، اجتماعی معنی میں لیں گے تو نظاموں کی بات ہوگی. اجتماعی فرصت اور اس کا طولانی ہونا، وہ ہے نظاموں کے بارے میں، کہ وہ مغربی نظام ہو یا مشرقی نظام ہو، طول دیا جائے گا نظاموں کو. انفرادی بات ہو تو ایسے افراد کو مہلت دی جائے گی، ایسے حاکموں کو، ایسے رہبروں کو، ایسے رہنماؤں کو خوب مہلت دی جائے گی، ڈھیل دی جائے گی، جو کرنا ہے کرو، جو کرنا ہے کرو. اور جب अल्लाह रस्सी खींचेगा तो एक रात में हालात बदल जाते हैं, एक रात में लोग आसमान से गिरते हैं और जमीन पर आकर गिर पड़ते हैं, उस जमीन पर जिस पर अकड़ अकड़ के चल रहे होते हैं ना, धमक धमक कर। जब ये धमक धमक कर जमीन पे अकड़ अकड़ कर चल रहे होते हैं तो जमीन पुकार रही होती है, आना तो तुझे मेरे अंदर ही है ना, फिर देख मैं तुझे कैसा पीसूंगी। तो बस ये दो तरह के लोग, मौला फरमाते हैं कि इस जमाने में ये ख्याल रखना कि जाबिरों को, अगर तुम जाबिर निज़ामों को या जालिम अफराद को ये देखो कि आखिर इनका जुल्म ख़त्म नहीं होता, आखिर इनकी रस्सी खींची नहीं जाती, तो घबराना मत, अल्लाह तूल देता है। क्यों? ताकि इनको तौबा करने का मौका ना मिले, ताकि इनको फुर्सत ना मिले। मजलूमों पे जुल्म किया है ना, अल्लाह इनको इनके अंजाम तक पहुंचाना चाहता है, बहकना मत। आपको याद होगा एक ज़माने में एक जालिम जाबिर वक्ती तौर पे साम्राज्य के मुकाबले में कुछ बयानबाजी करने लगा था। अरे भाई सद्दाम और कौन, तो हमारे लोग भी वक्ती तौर पे कुछ उगड़ गया, हाँ भाई बड़ा मर्द का बच्चा है, मारे तो बहुत हैं, मगर ये देखो अब अमेरिका के मुकाबले में आ गया। गाय का मुकाबला? कैसा मुकाबला? साम्राज्य का पाला हुआ एजेंट था, जब काम निकल गया उसके मुकाबले पर आ गए, उसको ख़त्म करने के लिए आ गए। मुझे याद है मैंने उस वजी मजलिस पढ़ी थी तो यही कहा था, याद रखो उसकी गर्दन पे 7 लाख बेगुनाहों का खून है। यह अल्लाह की अदालत के खिलाफ है कि 7 लाख मजलूमों का, बेगुनाहों का, मर्दों औरतों बच्चों का कातिल, शिया सुन्नी दोनों का कातिल, सबको मारा था उसने, जो उसके सामने जिससे उसको खतरा होता था उसको मार देता था। उलमा का कातिल, तालिब इल्मों का कातिल, नजफ के हौजे इल्मिया को उजाड़ देने वाला, बर्फ की सिलों पर लिटा के उलमा को मारने वाला, उनके टुकड़े टुकड़े करने वाला आदमी, अगर वो ऐसे माफ हो जाए, वो मुजाहिद बन जाए, तो फिर अदालत कहाँ गई अल्लाह की? फिर वो मजलूम अल्लाह की बारगाह में फरियाद करेंगे कि माबूद जब इसको भी ऐसे माफ होना था, इसको भी ऐसे मुजाहिद बनना था, तो फिर हम किस लिए मारे गए? बेअय्ये ज़म्बिन क़ुतिलत, कुरान की आयत ये तो कहती है कि वो पुकार पुकार कर कहेंगे किस जुर्म में इन्हें मारा गया, किस जुर्म में इन्हें कत्ल किया गया। तो जब बेगुनाहों का कत्ल आम हो, खून सस्ता बहने लगे, खून की कीमत ना हो, बिल्कुल सस्ता बहे, कोई मरना मारना किसी के लिए कोई अहमियत ना रखे, ना मारने वाले को पता क्यों मार रहा हूं, ना मरने वाले को पता कि मैं क्यों मर रहा हूं, तो बस समझ लेना कि अल्लाह ने जुल्म की रस्सी को दराज किया है। क्यों दराज किया है? ताकि इनसे तौफीक को सल्ब कर लिया जाए, तौबा की तौफीक को सल्ब कर लिया जाए और इनको बदतरीन और भयानक अंजाम से दोचार कर दिया जाए। तो आज जितनी भी जालिम और जाबिर कुवतें हैं, ताकतें हैं, ये सब एक तरफ हो रही हैं कि नहीं हो रही, जमा होती जा रही हैं मजलूमों के खिलाफ, मगर मजलूम भी डटे हुए कि नहीं डटे हुए, कि एक जमात डटी रहेगी इनके मुकाबले में, एक जमात कयाम करती रहेगी इनके मुकाबले में, वो नहीं डरेगी, वो खौफजदा नहीं होंगे, पहाड़ों को हिला देने वाले होंगे, समंदरों का सीना चीर देने वाले होंगे, ये आगे बढ़ेंगे, ये लड़ेंगे। इत्मीनान रखो उस जमाने में जब अल्लाह इस जुल्म के निज़ाम को तूल दे दे, तो समझ लो कि ये वही फिरौनी निज़ाम की दास्तान दोहराई जा रही है। जब फिरौनी निज़ाम की दास्तान दोहराई जा रही है तो मौला फरमाते हैं बस वो वक्त करीब है जब हमारा कायम ज़हूर करेगा। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, या माशाल्लाह मेरे बच्चे ने बहुत अच्छे नारे लगाए। लेकिन मैं जानता हूं कि इस पूरे मजमे में सबके सब अली के गुलाम बैठे हैं, ठीक है ना, बहुत अच्छा। हुसैनियत जिंदाबाद, यजीदियत मुर्दाबाद, ये हमारा ईमान है, ठीक है ना, ये सब नारे अच्छे। ये मेरे बच्चे ने जो नारे लगाए ये भी अच्छे हैं, बस जरा सा, क्योंकि मोमिनीन का मजमा है ना, لہذا لہجے کا، الفاظ کا، یہ ہمارے ممبر کی زبان نہیں ہے بیٹا، حلالی حرامی یہ سب کرنا۔ معذرت کے ساتھ یہ جو میں نے کہا نا یہ بھی غلط کہا، میں بہت احتیاط کرتا ہوں، لیکن ہماری ممبر کی تہذیب کچھ اور ہے، ہے نا؟ ہماری مجالس کو تبدیل کر دیا گیا، یہ بزرگ بیٹھے ہیں، یا علی یا علی یا علی مدد۔ اور یہ بزرگوں سے مجھے شکایت بھی ہے، ان بزرگوں نے ٹوکنا چھوڑ دیا، ہمارے بزرگ ہمیں ٹوکتے تھے، یہ بزرگ ڈر گئے کہ ٹوکیں گے تو بچے ناراض ہو جائیں گے، بچوں کی ناراضگی کی وجہ سے ہماری مجالس کی تہذیب تو خراب نہیں کی جا سکتی نا، ہماری مجالس کی تہذیب ہے۔ میں نعرہ لگاؤں گا، میں آپ کو بتاتا ہوں نعرے کیسے لگتے ہیں، وہ نعرے جو لگنے چاہیے مجلس میں، ٹھیک ہے؟ تو آپ کو پتہ چل جائے، لیکن یہ جو زبان استعمال ہوتی ہے نا، یہ اس قسم کی زبان نہیں، ایسی زبانیں ہماری مجلس کا یہ شیوا نہیں ہے۔ ہم مہذب لوگ ہیں، ہم علی کے چاہنے والے ہیں۔ نعرہ تکبیر، نعرہ رسالت، نعرہ حیدری، حسینیت، حسینیت، یزیدیت، یزیدیت۔ بلند آواز سے صلوات بھیجی محمد والے محمد پر۔ سمجھ میں آ گیا بیٹا؟ یہ میرا فرض تھا، یہ میرا فرض تھا، کیونکہ اب اللہ وسلم اس ممبر کی، اس ممبر کا بھی تقدس ہے، اس فرش عزا کا بھی تقدس ہے۔ اپنے بچوں کو غیر مہذب نہیں بنانا ہے، اپنے بچوں کو مہذب اور تہذیب یافتہ بنانا ہے۔ آئیے نا، حضور بلاغہ پہ ہی تو بات کر رہا ہوں، اسی میں میرے مولا نے یہ تعلیم بھی دے دی۔ میرے بیٹے برا مت ماننا، میں انہی کو ٹوکتا ہوں جنہیں اپنا بچہ سمجھتا ہوں، اپنا بیٹا سمجھتا ہوں، ورنہ میں جیسے اپنے بیٹے کو ٹوکتا ہوں نا، ایسے بیٹا آپ لوگوں کو ٹوک رہا ہوں۔ اگر میں اپنے بیٹے کو ٹوکوں اور آپ کے بچوں کو نہ ٹوکوں تو میں بےمان ہوں، میں خیانت کر رہا ہوں، کہ اپنے بچے کو تو سمجھا رہا ہوں اچھی بات، آپ کے بچوں کو میں اپنے بچے نہیں سمجھتا اس لیے نہیں سمجھا رہا، اس لیے کوئی برا ماننے کی بات نہیں، میں آپ کے باپ کے برابر ہوں، آپ کے باپ کی جگہ ہوں، میرے بچے اگر سن لیں تو بالکل کھسیانے بھی مت ہونا، ادھر ادھر دیکھ کے شرمانا بھی مت، میرا حق ہے، میں نے سمجھا دیا، اور کسی نے تھوڑی بات کی ہے، میں نے بات کی ہے، آپ میرے بچے ہیں۔ تو مولا نے کیسے سمجھایا، نہج البلاغہ میں ہے نا، جناب حجاج ابن عمرو اور غالباً جناب حجر ابن عدی یا عدی ابن حاتم، عدی ابن حاتم غالباً، یہ دونوں صحابی ہیں کہ جب شامیوں نے معاذ اللہ سب و شتم شروع کیا مولا پر، تو ان سے برداشت نہیں ہوا۔ دیکھیے وہی بات چل رہی ہے، نہج البلاغہ سے میں باہر نہیں جا رہا ہوں، پورے اس خطبے کا نام ہی یہی ہے کہ یہ جب اپنے ساتھیوں میں سے کچھ کو یہ عمل کرتے دیکھا تو فرمایا، اس کے جواب میں پھر مولا کا یہ بیان ہے نہج البلاغہ میں، وہ نمبر بھول گیا، کل بتا دوں گا آپ کو اس کا، کیونکہ یہ تو اچانک ہی آ گئی نا بات۔ تو مولا نے ان دونوں ساتھیوں نے کیا کیا، غصے میں جواب دینا شروع کر دیا، نہیں سن سکتے نا مولا کے بارے میں ایسی بات کریں، شامی معاذ اللہ سب و شتم کریے، دونوں آگے بڑھے، انہیں بھی شروع ان کی زبان، اور مولا کے سارے ساتھی بڑے خوش، چلو ادھر سے بھی جواب دینے والے دو آ گئے، اور خوشی خوشی کسی نے جا کے مولا کو بتایا کہ مولا وہ عدی ابن حاتم اور عمرو ابن حجاج یا حجاج ابن عمرو، انہوں نے خوب جواب دے رہے ہیں۔ مولا نے پوچھا کیا کہہ رہے ہیں، کہا وہ جو زبان استعمال کرتے ہیں ویسے ہی جواب دے رہے ہیں ان کو، کڑا کا، یعنی جو زبان وہ استعمال کریں وہی۔ مولا نے کہا دونوں کو بلا کر لاؤ، ان دونوں کو اکیلے میں نہیں، یہ بات مجمع میں سمجھائی تاکہ دوسرے بھی سمجھ لیں۔ سمجھ میں آ گئی، کوئی بات اکیلے میں سمجھانے کی ہوتی ہے، جہاں کسی کے عزت نفس کی بات ہو وہ بات اکیلے میں سمجھاؤ، ایک بات ہوتی ہے مجمع میں بیان کرنے کی۔ تو مولا نے الگ تھوڑی بیان کیا ان سے، نہیں، کیونکہ سب کو سمجھانا ہے، ان دو کے سامنے، دو کو سامنے رکھ کے سب کو سمجھانا ہے، اور ان سب کو سمجھا کے قیامت تک آنے والے اپنے چاہنے والوں کو سمجھانا ہے، آنے والے قیامت تک مومنین کو سمجھانا ہے۔ لہذا مولا نے دونوں کو بلایا، سب کو جمع کیا، یہ میں کیا سن رہا ہوں، یہ میں کیا سن رہا ہوں، تم نے کیا زبان استعمال کی ہے۔ دونوں نے سر جھکا کے کہا مولا وہ بھی تو آپ کو برا بھلا کہہ رہے تھے، وہ بھی تو ایسے کہہ رہے۔ مولا نے کہا خوب کہہ رہے تھے مجھے، تم میں اور ان میں فرق کیا رہ گیا، بھائی تو نے بھی یہ زبان استعمال کی، تم نے بھی یہ زبان استعمال کی، کیا فرق رہ گیا؟ میں اپنے چاہنے والوں کو اس عالم میں نہیں دیکھنا چاہتا، ایسی زبان استعمال کرتے دیکھنا نہیں چاہتا، گندی زبان، خراب زبان۔ ہاں دلیل سے بات کرو، تم دلیل قائم کرو، مگر خبردار اپنی اخلاقیات کو خراب کرنے کی کوشش نہ کرنا۔ تو میرے مولا نے منع کیا نا، یہ فرمان بھی تو بتایا جائے کرے ممبر سے سب کو کہ مولا نے جس فعل کو منع کر دیا تو غلط ہے، تو غلط ہے نا، قیامت تک غلط ہے۔ یا تو کہہ دو صفین میں غلط تھا، آج صحیح ہے، ہمیشہ ہمیشہ کے لیے صحیح ہے نا، کہ اپنے چاہنے والوں کو منع کیا، کبھی گندی زبان استعمال نہ کرو۔ وہ بے شک کرے، وہ جو بھی چاہے کرے زبان، ہمیں اپنی زبان کو خراب نہیں کرنا۔ یہ ہے ہماری مجلس کی تہذیب، یہ ہے ہمارے ممبر کا تقدس۔ ہاں میدان شجاعت جب سامنے آ جائے، آپ یہاں تک دیکھیے کہ مولا کے سامنے لڑنے آیا ہے نا، بہت نام نہیں لیتا ہوں ایک ہستی کا، وہ لڑنے آ گئی تھی ہستی مولا کے سامنے، جب لوگوں نے بہت کہا تم بھی تو جاؤ، تم بھی تو جاؤ، بڑے سرما بنتے ہو، مولا کے مقابلے پہ لڑنے کے لیے آ گیا، اور جب ڈھیر ہو گیا تو اس نے ایک حرکت کی، غلط حرکت کی، اور ایسی حرکت کی کہ اپنے پیرہن کو ہٹا دیا، تو مولا نے اس کو مارا تھوڑی، مولا نے منہ پھیر لیا اور چل دیے واپس، نہیں مارا اس کو، وہ جان بچا کے بھاگا۔ اپنے سپاہی ہنس رہے، خوب ہنس رہے، یہ کیا حرکت کی تو نے، کالی کے سامنے جان بچانے کے لیے اور کوئی راستہ تھا ہی نہیں، مجھے معلوم تھا کہ علی اس حالت میں کبھی بھی مجھ پر حملہ نہیں کریں گے۔ اور پھر ڈٹائی سے کہا میں پہلا تھوڑی ہوں، میں اکیلا تھوڑی ہوں، احد میں بھی تو ایسا ہوا تھا، ایک آدمی کا نام لیا یار، احد کا حوالہ دیا یار، احد کا حوالہ دیا۔ پانی پلا لو بھیا جب تک یہ نعرے لگا لیں، یار شاباش بیٹا، جیتے رہو، اللہ صلی اللہ محمد۔ دیکھیے دیکھیے میں نے پیار سے بات کی، میرے بچے کی کتنی اچھی طرح سمجھ میں آئی، اس نے پھر کھڑو کیا تو مجھے یہ تسلی ہو گئی کہ اس نے میری بات کا برا نہیں مانا، بلکہ اس کو میری بات سمجھ میں آ گئی۔ ٹھیک ہے، تمام ان بچوں کی، نوجوانوں کی صحت و سلامتی کے لیے، طول عمر کے لیے بلند آواز سے ایک صلوات بھیج دیجیے محمد آل محمد پر۔ چلیے بات کو آگے بڑھا، احد میں یہی ہوا، نام نہیں لینا چاہتا، دو واقعات ہیں احد کے جو نہج البلاغہ میں جن کی طرف اشارے کیے گئے بار بار تشریحات میں، ایک تو یہاں بتایا میں نے آپ کو، یہ بھی ہے صفین کا واقعہ ہے، احد میں ہوا تھا، ایک شخص جب آیا اسی کا تو حوالہ دیا تھا صفین میں، اس نے کہ احد میں بھی تو ایسا ہوا تھا، فلاں ابن فلاں نے اپنی جان کیسے بچائی تھی، ایسی تو بچائی تھی کہ علی کے مقابلے میں آیا، جب زخمی ہو کر گرا، علی قتل کرنا چاہتے تھے، وہی حرکت کی تھی جو میں نے کی ہے، تو وہ اپنی اپنی سنت سب بچا رہے تھے نا، وہ سنت بچا رہے تھے سارے اپنی اپنی، لہذا علی نے چھوڑ دیا، نہیں مارا، کہ میں پہلے آدمی تھوڑی ہوں۔ ایک اور تھا جو احد میں مقابلے پر آیا تھا، بڑا للکارا تھا، آؤ 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 مقابلے پہ، اور جب علی آئے تو واپس بھاگ گیا، کیا کہتا ہوا بھاگا تھا، قزیم القزیم یا قزیم القزیم یا، یہ کون سا نیا کلمہ پڑھ رہا ہے بھائی، تو کفار قریش پریشان ہو گئے، القزیم یا قزیم کیا چیز ہے، یا قزیم القزیم یا قزیم القزیم، تسبیح پڑھتا چلا جا رہا ہے، نئی تسبیح مسلمانوں کے لیے بھی نہیں تھی، کفار کے لیے بھی نئی تسبیح تھی جو اس نے وہاں ایجاد کی۔ انہوں نے کہا کیا بھائی، کیا تو لڑنے گیا تھا، واپس آ رہا ہے، القدیم یا قدیم القدیم یا قدیم کی تسبیح پڑھتا، وہ ہوا کیا تجھے، قزیم ہڈیاں توڑنے والا، قزیم کسے کہتے ہیں، زواد سے، قدیم نہیں، قاف زواد یہ میم، قزمہ سے قزیم، صفت فاعلی، قزیم یعنی ہڈیاں توڑنے والا، ہے نا، اس میں جو بھی آ جائے گا اس وزن میں وہ سب صفت فاعلی ہوتا ہے، یعنی اس میں فاعل کے معنی دیتا ہے، ہڈیاں توڑنے والا، قزیم ہڈیاں توڑنے والا، ہاشم روٹیاں توڑنے والا، روٹیاں توڑ توڑ کر کھلائی تھی نا قحط سالی میں سب کو، اسی کا تو بیٹا ہے، لہذا قزیم قزیم یا قزیم القزیم کا کیا، کون ہڈی توڑنے والا، کیا تسبیح پڑھتا چلا رہا ہے، کہا مجھے یاد آ گیا علی سے نہیں لڑوں گا، کیوں، کہ بچپن میں ہڈیاں توڑی تھی مکے میں، اور میں اکیلا نہیں تھا، 250-300 بچے تھے، سب کی ہڈیاں توڑی تھی اکیلے علی نے، کیونکہ علی بھی تو چھوٹے سے تھے، تو اطمینان رکھو اس زمانے میں साम्राज्य की हड्डियां तोड़ने वाला पर्दे में बैठा है, इनके सरों को कुचलने वाला जिसकी बशारत दे रहा है मेरा मौला अली कि मैं देख रहा हूं अपनी आंखों से गोया कि मैं ये मंजर देख रहा हूं कि रुकन और मकाम के दरमियान में अल्लाह की किताब पर बैत ले रहा है, खुदा की किताब पर लोगों से उसके चाहने वाले उसकी बैत कर रहे हैं। जमीन तनाबें खींचेगी, उसके चाहने वाले रातों रात बिस्तर से गायब हो जाएंगे, वो चाहने वाले जो पहली आवाज पर पहुंचेंगे, रात को बिस्तरों पे सोएंगे गायब, कहाँ गए, वहां पहुंच गए इमाम के पास। बेशक उनकी तादाद कम है, लेकिन हम जैसे गुनाहगारों को मायूस नहीं होना चाहिए, क्यों, बड़ा पीछे तवील लश्कर है, हजारों लाखों का लश्कर है, इत्मीनान रखो, सामान उठाने वाले भी हैं ना, हम जैसे लोग होंगे मुजाहिदों में, ना सही, मुजाहिदों का सामान तो उठाएंगे, तो जो मुजाहिदों का सामान उठाए वो भी मुजाहिद होता है, क्योंकि लश्कर में होता है ना, पानी पिलाने वाला भी होता है, सामान ढोने वाला भी होता है, खाना पकाने वाला भी होता है, खाना खिलाने वाला भी होता है, नाम सबका होता है फौजी, है ना, ड्राइवर भी होता है, क्लीनर भी होता है, सब होते नहीं होते, मैकेनिक भी होते हैं, सब लश्कर में होते, तो मौला का लश्कर क्या समझ रहे हैं आप, वो चंद हजार या चंद सौ का जो जिक्र है वो तो खासुल खास है, लेकिन नीचे इत्मीनान रखो, घबराने की जरूरत नहीं है, बहुत बड़ा लश्कर है, बस यकीन पैदा कर लोगे समझ में आ जाएगा, फितने में नहीं पड़ना है, और जिन चीजों की मौला ने हिफाजत करने के लिए कहा है उनकी हिफाजत करना, अपने करेक्टर की हिफाजत करना, उन सिफात में मुबादा, खुदा ना करे अबल तो ऐसा है नहीं, उन चीज़ों में मुब्तिला ना हो जाना जिसके बाद इंसान इमाम के लश्कर से बाहर निकाल कर फेंक दिया जाता है, और शायद छांटी का ज़माना है, शायद छांटी का ज़माना है, छाने जाएंगे लोग, छन्नी में से छाने जाएंगे, कि अलग अलग हो जाएं, खाली दावा करने वाले अलग हो जाएं, मैदान अमल में अपने मौला का साथ देने वाले अलग हो जाएं। आज के इमाम की नुसरत कैसी नुसरत है, जैसे मौला की नुसरत, अली की नुसरत, इस इमाम की नुसरत करना कैसा है, जैसे हुसैन की नुसरत, जैसे अंबिया की नुसरत, जैसे पैगंबर की नुसरत, जैसे अली की मदद। तो मैं आपके सामने सवाल रखता हूं, अब रखता हूं, यानी इमाम जमाना की मदद, ग्यारह इमामों की मदद है कि नहीं, हुसैन की मदद है कि नहीं, हसन की मदद है कि नहीं, इमाम जमाना की नुसरत, अली की नुसरत, इमाम जमाना की नुसरत, पैगंबर खत्मी मर्तबत की नुसरत, इमाम जमाना की नुसरत, फातिमतुज़्ज़हरा सलामुल्लाह अलैहा की नुसरत, इमाम जमाना की नुसरत 1,24,000 अंबिया की नुसरत के बराबर है कि नहीं, ऐसे ही है ना। अब मैं सवाल रखता हूं, बताइए मौला अली लोगों के दरमियान में थे कि नहीं थे, थे ना, लोगों ने देखा था ना, उठे बैठे थे, गुफ्तगू भी की थी, साथ जिंदगी गुजारी, लड़े भी, बज्म में भी रहे, रज्म में भी रहे, हर जगह साथ थे कि नहीं थे, मगर उसके बावजूद तीन जंगों के बाद, सिफीन, जमल, सिफीन, नहरवान के बाद कितने लोग निकले इमाम की आवाज पे, शहरों पे हमला हो रहा है, अंबार पे हमला हुआ, मिस्र पे हमला हुआ, मिस्र आज से निकल गया, मुख्तलिफ शहरों पे हमले हो रहे हैं, कब्जे होते जा रहे हैं, जनाबे मोहम्मद इब्ने अबी बकर शहीद कर दिए गए, जनाबे मालिक अश्तर शहीद कर दिए गए, जनाबे मीसम तम्मार, जनाबे अम्मार यासिर शहीद कर दिए गए, कितने बाजू काटे गए अली के, जितने नामवर थे, और मौला पुकार रहे मस्जिद में खड़े होकर कूफे में, मस्जिद कूफा में, कि निकलो दुश्मन तुम्हारे घरों पे हमला कर रहा है, कितने निकले, कितने निकले, आटे में नमक भी नहीं, कुछ भी नहीं, चंद लोग, चंद जानिसार, यहां तक के मौला बाहर निकले और मस्जिद कूफा की दीवार से पुष्ट लगाकर खड़े हो गए। क्यों पढ़ रहा हूं ये आपके सामने अली के शियो, ताकि तुम्हारे सामने तारीख रहे कि ऐसा नहीं बनना है, हमें ऐसा नहीं बनना है, ऐसा नहीं बनना है पुश से। और ये अल्फाज हैं रिवायत के कि थके हारे इंसान की मानिंद, थका हुआ, तारीख ने बेशक थका हारा लिखा हो लेकिन मैंने हारे का लफ्ज हटा दिया, थका हुआ इंसान पुश्त लगा के खड़े हुए सहारे से मस्जिद कूफा की, और फरमाते हैं वाय हो उस शख्स पर जिसे तुम जैसे चाहने वाले मिले हो, जिसे तुम जैसे हमरा ही मिले हो, जिसे तुम जैसे साथी मिले हो, वाह हो उस पर। क्या मौला अकेले सब कुछ नहीं कर सकते? लेकिन सुन्नत इलाही के ख़िलाफ़ है, सुन्नत अंबिया के ख़िलाफ़ है, सुन्नत अइमा के ख़िलाफ़ है। नहीं, जो होगा ज़ाहरी तौर पर लोग साथ देंगे तो कुछ होगा, नहीं देंगे तो कुछ नहीं। इख्तियार में है, अंबिया के इख्तियार में है सब कुछ करना। पैगम्बर ख़त्मी मर्तबत का इख्तियार है, मौलाए आरिफान का इख्तियार है, सब काम कर सकते हैं। लेकिन नहीं, लोगों का भी तो पता चले ना, तो पुष्ट लगा के गिला करते हैं कि वाय हो उस पर जिसे तुम जैसे लोग मिले। जानते हैं क्या हुआ? अदीब ने हातिम, हजीर ने अदी, ये चंद लोग लोगों पर दौड़े लोगों की तरफ के, अली जैसा इमाम तुम्हारा इमाम है उसका इत्तिबा नहीं करते, उसकी सुनते नहीं हो, क्यों क्यों? दुनिया पैरों की जंजीर बन गई थी, पहले जंगे लड़ते थे, माल गनीमत तो मिलता था कम से कम। तीनों जंगों में अली ने मना कर दिया था, कोई माल गनीमत नहीं लूटेगा, न जमल में, न सिफीन में, न नहरवान में कुछ भी नहीं मिला। अगर कोई किसी का घोड़ा पकड़ लाया, अली ने वापस करवाया, कोई किसी की तलवार उठा लाया, वापस करवाई, माल गनीमत भी नहीं मिला, कुछ नहीं मिला। कूफा कूफा कूफा, अली तन्हा रह गया, अली अकेला रह गया। अली की तन्हाई की दास्तानें तारीख में आज तक बास गश्त कर रही हैं। मानने वाले उस वक्त भी बहुत थे, समझने वाले थे ही नहीं, अली को समझ ही नहीं रहे थे। लिहाजा जनाब हजर इब्ने अदी, हुजर इब्ने अदी भी नाम है, ज़बर से भी है, ज़ेर से भी है, अदीब ने हातिम, ये चंद लोग तोड़े हैं लोगों की तरफ। क्या हुआ तुम लोगों को? 2000 आदमी तीन दिन में, चार दिन में कितने जमा हुए जंग करने के लिए? नुखैला जो छावनी थी वहाँ कितने जमा हुए? 150 से 2000। अली ने उनको भी वापस भेज दिया, जाओ तुम शिकस्त खोर्दा लोगों से कौन जंग के साथ कौन जंग जीत सकता है? यानी जब हौसला ही नहीं है, जज्बा ही नहीं है, लड़ाई कैसी? बनी इसराइल इतनी बड़ी तादाद में थे, किब्तियों की हुकूमत थी, अक्सरियत होने के बावजूद मारे खाते थे, पिटते रहते थे उनसे, क्योंकि हौसला खत्म हो गया। लेकिन अल्हम्दुलिल्लाह, मैं आपके लिए ये बात नहीं कर रहा, मैं तो इसलिए ये बात कर रहा हूं ताकि ताजा दम रहें आप, आपको मालूम रहे तारीख में क्या हुआ, कह सके कि हम वो नहीं है, हम अहले कूफा नहीं है, हम जानते हैं कि इस दौर में हमें क्या करना है। और दुनिया देख रही है, नहीं देख रही? देख रही है ना कि अली वाले अपनी शजाअत का लोहा भी मनवा रहे हैं और अपनी इंसानियत का मुजाहरा भी कर रहे हैं। इनके औरतें बच्चे कत्ल किए जा रहे हैं, मगर कितने शहरों के नाम बताऊं, जब मोमिनीन ने कब्जा किया तो इज्जत और एहतराम के साथ उनकी औरतों बच्चों को रखा और वापस पहुंचाया। क्यों? जानते हैं कि दुश्मन सही, हमारे बच्चों के कातिल सही, हमारी ख्वातीन के कातिल सही, लेकिन नहीं, हमें इनकी औरतों बच्चों पे हाथ नहीं उठाना, वरना हमारा मौला नाराज हो जाएगा। है आज भी ऐसे ही? है आज भी ऐसे ही? ऐसे ही है, हम कभी ये काम नहीं कर सकते, क्योंकि हम जानते हैं कि मौला ने क्या फेल अंजाम दिया था, कि ख्वातीन का एहतराम क्या होता है, बच्चों का एहतराम क्या होता है। अली ने तो वार भी किया तो नस्लें देख के वार किया था, सुल्ब देख के वार किया था। और आपको शायद मैंने बताया कि नहीं बताया, तारीखों में महफूज है, करबला में ऐसे दो किस्म के लोग थे, कुछ लोग वो थे, नाम नहीं लूँगा आप परेशान हो जाएंगे, कुछ लोग वो थे जो अली के लश्कर में थे और करबला में हुसैन के ख़िलाफ़ थे, बड़े बड़े नाम हैं। और सिफीन में कुछ लोग ऐसे थे जो करबला, सिफीन में ऐसे लोग थे जो अली के मुकाबले पर थे और करबला में हुसैन के साथ थे। बस एक नाम ले देता हूँ आपके सामने, एक नाम काफ़ी है, जनाब ज़ुहैर बिन क़ैन, सिफीन में मौलाए आरिफान के मुकाबले पर थे, दूसरे लश्कर में थे। और करबला में कहाँ थे? करबला में कहाँ थे? अब आपको उस रिवायत का यकीन आ गया कि सिफीन में भी मेरे मौला ने जब वार किया है तो असलाब, यानी सुल्ब की जमा असलाब, असलाब देख देख कर वार किया कि मुमकिन है कल मेरे बच्चों के साथ आ जाए, मुमकिन है इसके बच्चे कल मेरे बच्चों के साथ आ जाए। सल्ब देख के वार किया, क्योंकि नस्लों में कभी कहीं कोई हुर होगा तो इधर निकल आएगा, कभी तो आ सकता है ना, सलवात भेज दीजिए मोहम्मद आले मोहम्मद पर। अब जहां भी होते निकल के आ जाते हैं कि नहीं आ जाते, तो दरवाजे खुले रखो। तो वार करने वाले ने देख के वार किया है, अगर कहीं है तो छोड़ दिया, कहीं इसकी नस्ल में कहीं किसी पुश्त में आने वाला है। ये एक मिसाल दी है, बहुत सारे नाम हैं, क्योंकि तारीख हमारे यहाँ पढ़ी नहीं जाती माजरत के साथ, वो पढ़ी जाती है तो ना मालूम क्या पढ़ी जाती है तारीख के नाम पर। तो तारीख में ये सारे चीज़ें हैं जो मैं ज़िंदगी रही तो बाद के अशरे में पढ़ता हूँ, जब बाद वाला अशरा पढ़ता हूँ तो वो तारीख पर ही पढ़ता हूँ, तो उसमें सारी चीज़ें बताता हूँ ताकि लोगों के सामने कुछ ये जो दरीचे हैं जहन के ये खुले हैं, कैनवस थोड़ा सा बड़ा हो, फिक्र हमारी बड़ी हो, आफाकी फिक्र बने, वसी हो जाए, वसी नज़र हो जाए, हम लोग हमारी फिक्र बड़ी हो जाए कि तारीख में सब कुछ उतार चढ़ाव ये होता रहा, तो घबराने की ज़रूरत नहीं है, घबराने की ज़रूरत बिल्कुल भी नहीं है। हम तैयार हैं और मैदान में खड़े, मौलाना ने इस ज़माने की निशानदेही की है उस ज़माने में खड़े, और जब हमें मालूम हो गया तो अब तो डरने की ज़रूरत है ही नहीं, कोई खौफ ज़्यादा होने की ज़रूरत नहीं। अगर मारिका हिंद भी दरपेश आने वाला है तो हम तैयार हैं, हमें मालूम है कि मारिका है, इसकी तरफ इशारा हो गया, बता दिया गया रिवायात में, बता दिया गया कि मारिका हिंद दरपेश होगा, और मारिका हिंद में कौन सा लश्कर आगे होगा ये भी बता देंगे। और ये क्योंकि दूसरी जगह पढ़ रहे हैं फिर वो बात मिक्स हो जाएगी, अलामात के ऊपर वहाँ पढ़ने वो अलग हो जाएगी, लेकिन मौलाना ने फरमाया है ये सब चीज़ बता दी। अब उसके बाद घबराना कैसा, तो अली वालो अली के शियो मुतमईन रहो, मुतमईन रहो, कुछ भी नहीं होता, जान की परवाह ना करो, ये वैसे भी जाएगी, घर में पड़े पड़े भी मर जाता है आदमी, इंतकाल हो जाता है, जान की परवाह ना करो, बस ये याद रखो कि वो ज़माना नज़दीक है, मुझे साबित कदम रहना है, बातिल की तरफ नहीं जाना, दाएं बाएं नहीं जाना, इधर उधर नहीं जाना, लेफ्ट राइट नहीं जाना, किसी ताकत की तरफ नहीं जाना, सबसे बड़ी ताकत है मेरा मौला, सबसे बड़ा, अगर उससे बड़ी कोई ताकत है तो बता दो, सबसे बड़ी ताकत है मेरा मौला, और उसी मौला का बेटा जो मेरा वाली वारिस है, जो ज़माने का इमाम है, और मैं किस पे भरोसा करूँ, मेरे भरोसे के लिए दो काफ़ी हैं, एक मेरे ज़माने का इमाम, और एक जिसको मैं मुश्किल के लिए आवाज़ देता हूँ, पुकारता हूँ, वो मेरी मदद को आता है, मेरा यकीन है। अगर मेरे गले पे खंजर की धार हो तो मुझे यकीन है कि कोई आए या ना आए मेरा मौला ज़रूर आएगा, अपनी ज़ियारत कराने के लिए आएगा, मोमिन को आखिरी वक्त में ज़ियारत कराने आता है ना, अगर मोमिन है तो मौत की तमन्ना करता है, क्यों तमन्ना करता है, ये तो तय है कि ज़िंदगी में गुनाहगार आँखें मौला को देखें या ना देखें, दम नज़ा मेरा मौला ज़रूर आएगा। इसीलिए तो दम नज़ा मोमिन के चेहरे पर एक मुस्कुराहट होती है, एक तबस्सुम होता है, गौर कीजिएगा, गौर कीजिएगा, बस अमवात को जब आप देखेंगे तो बेसाख्ता कहता है आदमी तो देखो ऐसा नहीं लग रहा जैसे मुस्कुरा रहा है, हाँ सही है, आप सही समझे, ये कैसा तबस्सुम है, ये कैसी मुस्कुराहट है, काश कि ये बता सके आपको, काश जो देख रहा है आपको दिखा सके, दमे नज़ा इसकी गोयाई की कुव्वत सलब हो जाती है, बोल नहीं सकता, बोलना चाहता है, बताना चाहता है अपने वरासा को कि क्यों रोते हो, जिसका सारी जिंदगी नाम लेता रहा हूं वो सामने आ गया मुझे लेने के लिए, उठने की कोशिश करता है क्यों, एहतराम में सामने देख रहा होता है, अभी नजरें फिरी हुई होती हैं, अभी एक समत में देखना शुरू करता है, उठने की कोशिश करता है, दम निकल जाता है क्यों, जिसने वादा किया है कि तेरे सरहाने आऊंगा वो सरहाने आ जाता है, उसके इस्तकबाल के लिए खड़ा होना लगता है, बाबा ने वादा किया है दम नजर आने का, और हुसैन का वादा है कब्र में आने का। बस आज अगर चाहिए और मतलब पेश करना चाहता था, मगर वही होता है कि अल कलाम हो या जुरुल कलाम, बात से बात निकलती जाती है, लेकिन कोशिश यही होती कि कोई ऐसी बेकार बात ना हो और आपका वक्त भी ज़ाया ना हो, अगर चाहिए मैं तालिबे इल्म हूँ, मैं कोशिश करता हूँ, बस कामयाब होता हूँ या नहीं होता हूँ ये मुझे नहीं मालूम, लेकिन मेरी कोशिश ही होती। दम नज़ा आने का किसका वादा है, दम निकलते वक्त किसका वादा है आने का, बाबा का, अली का, हैदर कर्रार का, मैं आऊँगा, मैं आऊँगा तुम्हारे पास, तसल्ली देने आऊँगा, इत्मीनान रखो मैं आ गया, मलाइका देख लेंगे कि किसका चाहने वाला है, सच्चा होना चाहिए, आशिक सच्चा होना चाहिए अली का, खोट नहीं होनी चाहिए, आशिक सच्चा। मुस्कुराता है मोमिन, उसी मुस्कुराहट से दम उसका निकल जाता है। मैं एक जगह था, मजलिस पढ़ रहा था, एक जगह क्या था, जनाब अब्बास अलैहिस्सलाम के हरम में था। अब इसको क्या छुपाने के, इसमें कोई ऐसी बात थोड़ी है। आप सब करके आए, जो ज़्यारत है, जो नहीं करके आए उनके लिए दुआ हमेशा करता हूँ, बार इलाहा सबको वो काम की ज़्यारत करा दें। वैसे तो हमारे दिल ही करबला और नजफ़ हैं, हमारे दिल में है सब कुछ, लेकिन बहरहाल आँखों से वहाँ जाने का एक शौक़, ये भी इश्क के दर्जात हैं ना। तो वहाँ मजलिस पढ़ रहा था, एक मोमिन का इंतकाल होते हुए देखा मैंने। वो बिल्कुल ठीक थे, शाम को हमारे साथ बातें कर रहे थे बैठे, और बड़े खुश मिजाज इंसान थे, नाम भूल गया मैं उनका, बहुत खुश मिजाज। शाम को आए और बैठे, गप्पे शप्पे जो ख़रीद के लाते थे, तबरुक भी अपने खिलाना पिलाना मोमिनीन को, और अचानक उनकी तबीयत ख़राब हुई हरम हज़रत अब्बास अलैहिस्सलाम में। और ये बिल्कुल आपको इसका एक ऐनी गवाह नहीं, इसके ऐनी शाहिद बहुत सारे हैं, सब ज़ायरीन थे वहाँ पर मौजूद थे। अपने बेटे को डांट कर हटाए कि हट सामने से, देख नहीं रहा कौन आ रहा है, और कोई भी नहीं आ रहा था किसी को, यानी उसको तो नज़र आ रहे थे, कौन मुझे नहीं मालूम। क्योंकि ये कहते ही उनकी गर्दन ढलक गई, और जब तक उनको हॉस्पिटल लेकर जाया जाए उनकी कुव्वते गोयाई सलब हुई, उनका इंतकाल हो गया। फिर मुझे इस रिवायत का यकीन हुआ कि इसने कुछ देखा, कहा हट सामने से हट, अपने बेटे को हटा रहे हैं जो संभाल रहा है, इनको दौरा पड़ रहा है दिल का या जो भी अटैक हो रहा है, वो संभालो, कह रहे सामने से हट, देख नहीं रहा कौन आ रहा है, यानी वो देख रहे थे दूसरे नहीं देख रहे थे। ये वो वादे हैं तुमसे, मासूमीन के वादे हैं, कौन थे मुझे नहीं मालूम, मैं कैसे कह सकता हूँ। लेकिन ये तो बता रहा हूँ ना कि जनाब अब्बास का हरम था, बाबा आया कि बेटा मुझे नहीं मालूम, लेकिन इन्हीं दो में से तो कोई हो सकता है ना, या बाबा होगा या खुद आ गया होगा, बाबुल हवाइज अब्बास खुद आ गए होंगे, मुझे नहीं मालूम। ये तो उसी मरने वाले को मालूम है कि कौन उसे लेने के लिए आया था, ये वादा है उसका। और कब्र में आने का वादा किसका है, हुसैन का, बेटे का। कब आएगा, जब आपके वो रसा आपको छोड़कर चले जाते, मत डरिए, कब्र के जिक्र से क्यों डरते हैं, वहां जाना है ना। लोग कहते हैं कब्र का जिक्र लेके बैठते डराते, क्यों डरने की क्या बात है, सबको जाना है कि नहीं जाना, रोज जाते हुए नहीं देखते अपने कांधों में लेके नहीं गए किसी को, क्या सुबह शाम फिर कैसा डरना, जिक्र करते रहो ताकि अल्लाह का खौफ तुम्हारे दिलों में बैठा रहे। मरना है, कब्र में जाना है, जब वारिस छोड़ के चले जाएंगे, दफना के चले जाएंगे वो रसा, उस वक्त वापस आएगी गोयाई भी बीनाई भी सब वापस आएगी। चिल्ला चिल्ला कर कह रहा होगा कहाँ मुझे छोड़ के जा रहे हो, इस तारीख घर में कहाँ छोड़ कर जा रहे हो, किधर छोड़ के जा रहे हो। इसीलिए कहा जाता है ना कि तलकीन पढ़ने के बाद सबको निकाल के जब चले जाएं कब्र से दूर, फिर तन्हाई में फिर एक बार तलकीन पढ़ो, एकदम उसको अकेला करके ना जाओ। बेटा भाई कोई भी चाहने वाला बैठ जाए सरहाने, आलिम बैठ जाए कोई भी हो, एक बार और तलकीन पढ़ो, एकदम उसको छोड़ के ना जाओ, अकेले छोड़ के ना जाओ। आजकल तलकीन भी एक मसला हो गया कि नहीं जी इनको कोई तलकीन वलकीन की ज़रूरत ही नहीं, खुदा के बंदो ऐसा ना करो, मजाक ना करो, दीन के साथ मजाक ना करो, गवाही दिलवा रहे, सुन रहा है, सुन रहा है, यही तो उससे पूछे कौन तेरा रब है। फरिश्ते आके जब पूछे तो बता मेरा रब कौन, बता मेरा रसूल कौन, किसका कलमा पढ़ता हूँ, बता मेरा मौला कौन है, बता मेरा मौला अली है। इसलिए इधर उधर नहीं भटको जो भटकाने की कोशिश की जा रही है, इसलिए तो रास्ते से हटाने की कोशिश की जा रही है कि जो तालीमात हैं वही भूल जाओ, मासूमीन की तालीमात ही तुम भुला बैठो। बस ये चिल्लाता है मुझे छोड़कर कहाँ जा रहे हो, इस वहशत के घर में मुझे अकेला छोड़कर कहाँ जा रहे हो। इसीलिए नमाज वहशत कब्र है ना, मासूमीन ने बताया, ये किसी मौलवी का बताया वन नहीं है ना काम, कि इसकी इनकार करते हो, इसकी मुखालिफतें करते हो, खुदा तुमको समझे, बिगाड़ते हो हमारे बच्चों को, हमारे जवानों को गुमराह करते हो, ये मासूमीन के बताए, किसी मौलवी ने कर लिया ये सब। चिल्लाता है इस वहशत के घर में मुझे कहाँ छोड़ के जा रहे हो, इस वहशत के घर में। और इतने में आ जाते हैं सवाल करने वाले, नकी रहन आ जाते, नकी रहन को देखकर और दहशत ज़्यादा, याद है सब कुछ याद है, कौन मेरा रब है, कौन मेरा रसूल है, कौन मेरा इमाम है, और कितने इमाम हैं, सब याद है, लेकिन जवाब नहीं दे पा रहा खौफ से दहशत से। क़िबला रुख लिटाते हैं ना, क्यों लिटाते हैं क़िबला रुख, इसलिए कि क़िबला रुख जब ये लेटा हुआ है और ये कैफियत पेश आई है तो उसी वक्त दरीचा बन जाता है, دروازہ بن جاتا ہے، کھڑکی بن جاتی ہے، قبر میں سامنے کھل جاتی ہے روشن، اور باغ، ایک حسین باغ دیکھتا ہے اور ایک حسین سوار کو دیکھ رہا ہے، ساتے ہو رہا ہے، نور ساتے ہو رہا ہے، اس کے رخ انور سے نور نکل رہا ہے، نور کی برسات ہو رہی، حیران ہو کر دیکھ رہا ہے، کچھ سمجھتا ہے کچھ نہیں سمجھتا. وہ سوار اپنی سواری سے اترتا ہے، سواری کو چھوڑتا ہے، اس مومن کے پاس آتا ہے، جواب دے، ڈر کیوں رہا ہے؟ یہ کچھ سمجھتا ہے کچھ نہیں سمجھتا، سلام کرتا ہے، گویائی واپس آتی، پوچھتا ہے، اے آنے والی ہستی اپنا تعارف تو کرائیے، کچھ سمجھ رہا ہے کچھ نہیں سمجھ رہا. آنے والا مسکرا کر کہتا ہے، وہی تو ہوں جس کو ساری زندگی تو روتا رہا، جس کا تو ماتم کرتا رہا، میں وہی ہوں، تو نے میری نصرت کی ہے. یہ جو آپ ذکر حسین کرتے ہیں نا، جابروں کے مقابلے میں، یزیدیت کے مقابلے میں حسینیت کا اعلان کرتے ہیں، یہ کیا ہے؟ نصرت حسین. وہی حسین فرماتا ہے قبر میں، تو نے میری نصرت کی ہے. اور حوالہ دے دو، یہ میں نے بالمشافہ سنی ہے روایت آیت اللہ مظاہری سے، آیت اللہ حسین مظاہری، پروردگار ان کو طولانی حیات، اگرچہ کہ بہت ضعیف ہو چکے ہیں اس وقت، پروردگار عالم ان کو طول عمر عطا فرمائے. یہ میں نے خود درس میں اسے سنی ہے کہ وہ فرماتا ہے آنے والا، تو نے میری نصرت کی ہے، اب میں تیری مدد کے لیے آ گیا، تو نے میری مدد کی ہے، اب تجھے میری مدد کی ضرورت، میں آ گیا. دے جواب ان کی باتوں کا، دے، یعنی قبر کے سوال جواب. چھٹے امام نے فرمایا ہے نا کہ اس کا انکار کرنے والا ہم میں سے نہیں ہے، منکر نہ ہو جانا. یہ اور بات کہ جب معصوم فرمائیں گے دے جواب، اب یہ ہمت سے جواب دینے کے قابل ہوگا. یہ اور بات کہ نکیرین وہیں سے واپس ہو جائیں گے کہ ہمیں جواب مل گیا، ہمیں جواب مل گیا. تو یہ ہے حسین، دم نزا آئے گا بابا اور ہماری قبروں میں آئے گا میرا مولا حسین. یقین ہے مولا بہت گناہگار ہے، بہت خطا کار ہے، لیکن مولا تو جانتا ہے جب جب تو نے پکارا ہے ہم گناہگاروں نے لبیک کہا ہے، ہم آگے بڑھے. مولا میں نہیں کہتا کہ ہم نے بہت مصائب سہے ہیں، بہت ظلم سہے ہیں، لیکن مولا اتنا تو آپ جانتے ہیں کہ دنیا اگر ہماری دشمن ہے تو اسی لیے تو دشمن ہے کہ ہم آپ سے محبت کا اعلان کرنے میں کبھی ہچکچائے نہیں ہیں. جہاں تک زندگی نے ساتھ دیا ہم آپ کا ذکر کرتے رہے، مولا حسین، مولا حسین ہماری شفاعت کیجیے گا، مولا حسین اپنی والدہ گرامی کی بارگاہ میں ہماری سفارش کر دیجیے گا، ہم بہت گناہگار لوگ. پس عزاداروں، وہ حسین جس نے یاد کیا، دوسری محرم کو پڑھ دیے تھے، میں صاحب تکرار نہیں کر رہا ہوں، صرف ایک جملہ ادا کرنا چاہتا ہوں، جس نے یاد کیا تھا اس وقت اپنے چاہنے والوں کو اور انہیں یاد کرتے ہوئے زمین خریدی تھی کہ میرے چاہنے والے آئیں گے، ان کو یاد کیا تھا نا، انہی کو یاد کیا، آپ کو یاد کیا مولا نے. آپ آج یاد کرتے ہیں تو کیوں؟ کیونکہ حسین نے پہلے یاد کیا تھا میرے چاہنے والے آئیں گے. کوئی سینکڑوں میل سے، کوئی ہزاروں میل سے سفر کرے گا، میرا چاہنے والا آئے گا. آپ حسین کے مہمان ہوتے ہیں اور کسی کے نہیں. وہ کربلا جہاں زینب حسرت سے دیکھتی ہوئی جا رہی تھی کہ سب نے اپنے اپنے لاشوں کو دفنا دیا، میرے بھائی کا بے گور و کفن لاشا پڑا ہے، اور کئی لاشیں ہیں ہاشمیوں کے، کئی اس لیے کہہ رہا ہوں کہ تمام 72 نہیں، کچھ کو لوگ لے گئے تھے نا اپنے اپنے قبیلوں کا حوالہ دے کے، یا پامال ہونے سے بچا لیا تھا، ایسے ہی ہے نا، جیسے جناب حر کا روزہ کچھ دور پہ، کچھ فاصلے پر بچا لیا تھا نا حر کے، اور باقی سب کو بعد میں ایک جگہ دفن کیا گیا. تو یہ بھی روایت میں ہے کہ پامال بھی سب لاشیں نہیں ہوئے، مگر ہاں ایک لاشا ہے جس کے لیے روایت ملتی، حسین کے علاوہ ایک لاشا اور ہے، اور وہ لاشا کس کا ہے؟ روایت تو ہے نا، ارے کوئی مانے یا نہ مانے، روایت تو ہے نا. पामाल ये लाश है कासिम की रिवायत का कोई इनकार कर सकता है? रिवायत तो है, पामाल हुआ। और मैं क्यों पढ़ता हूँ? मैं इसलिए पढ़ता हूँ, आप खुद सोचिए ना कि सब ने अपना अपना हक जताया, लाशें खींच लिए कि मार दिया, कत्ल कर दिया, सर तन से जुदा कर दिए, अब घोड़े नहीं दौड़ाने दोगे। ये आखिरी इंतहा है ना दुश्मनी, नफरत, बुग्ज़ और इनाद की, कि कत्ल करने के बाद लाशों पर घोड़े दौड़ाए जाए। लिहाजा ये उन बदतरीन जालिमों को भी, पस्त लोगों को भी गवारा नहीं हुआ, कोई ना कोई हवाला दे के लाशा खींच लिया। ज़ैनब इंतज़ार करती रही थी कोई आगे बढ़ेगा, कहेगा मेरे रसूल का नवासा है, लेकिन कोई आगे नहीं बढ़ा, तो एक ही लाशा पामाल हुआ। तो मैं यूं समझता हूं कि शायद कासिम को ये मालूम है कि सब अपना अपना हक जता के लाशें हटा लेंगे मैदान से, एक मेरे चचा का लाशा रह जाएगा बस। अगर इस मुसीबत में कोई शरीक है हुसैन का, तो सिवाय कासिम के और कोई नहीं। रिवायत तो है ना, सिर्फ कासिम के लिए रिवायत है, ये और किसी के लिए नहीं। तो मुतमईन है कासिम के चचा, ऐ मेरे मजलूम चचा, तू अकेला नहीं इस मुसीबत में, तेरा भतीजा कासिम भी शामिल है। कौन कासिम? कि रात को जब हुसैन अंसार और आवान को मकाम हाय शहादत दिखा रहे थे, तो कासिम बार बार सामने आते थे, हुसैन रुख फेर के दूसरे से बात शुरू कर देते, कभी पंजों के बल खड़े होते थे, हुसैन फिर रुख फेर लेते थे, आखिर ना रहा गया कासिम, फिर सामने आया, चचा जान मेरी बात तो सुनिए, मेरे लाल क्या कहना चाहता है? चचा जान ये बताइए, क्या मेरा नाम दफ्तर शहादत में नहीं है? कितना सिन है कासिम का? 13, 14, 15, 16, इससे तो ज़्यादा नहीं है ना। मैं तो ये उम्र सिनो साल के झगड़े में पड़ते नहीं रिवायत, लेकिन हाँ इतना मैं जानता हूँ जो लड़कर शहीद हुए उनमें सबसे कम सिन कासिम, उनमें सबसे कम सिन कासिम। चचा जान क्या मेरा नाम दफ्तर शहादत में नहीं? फरमाते हैं सैयद शहदा, हाँ मेरे लाल ये बता, जो तू इस तरह शहादत की बात कर रहा है, ये मफहूम है मौला के कलाम का, लफ्ज़ ब लफ्ज़ नहीं पेश कर रहा, ये बता जो इस तरह तू मौत की बात करे, मौत कैसी है तेरे नज़दीक, मौत कैसी है? फरमाते हैं शहद से भी ज़्यादा शीरी, अहला मिनल असल, शहद से भी ज़्यादा शीरी। चचा जा मौत का जायका मैं जानता हूँ, शहद से भी ज़्यादा शीरी, लजीज है मौत, इतनी लजीज है मेरे नज़दीक। मौला ने सीने से लगाया, कासिम को कहा मेरे बेटे कासिम, हाँ सिर्फ तेरा नाम नहीं, तेरे नन्ने से भाई अली असगर का भी नाम है, तेरे नन्ने मुजाहिद अली असगर का भी नाम। घबरा गया कासिम, घबरा के कहता है हसन का लाल, चचा जान क्या ये अश्किया खेमों में दाखिल हो जाएंगे? हुसैन ने अपने भतीजे की घबराहट देखी, तसली दी, नहीं मेरे लाल नहीं, मैं पानी पिलाने के लिए लाऊंगा बाहर, तीरे जफा से शहीद हो जाएगा अली असगर। मुतमईन हो गया कासिम के नहीं, खेमे में नहीं जाएंगे अश्किया, और हुसैन ने बताया भी नहीं, हुसैन ने बताया भी नहीं कासिम को, कैसे बताए इस बच्चे को हुसैन के मेरे लाल सिर्फ खेमों में दाखिल ही नहीं होंगे, खेमों को लूट कर जला भी देंगे, सिर्फ खेमों को लूट कर जलाएंगे नहीं, बल्कि तेरी माओ बहनों फुफियों के सरों से चादरें भी छीन लेंगे, तेरी माँ बहनों फुफियों के बाजुओं में रसन भी बांधेंगे, उन्हें बाजारों में भी फिराया जाएगा। ये सब नहीं बताया, कासिम को इत्मीनान हो गया। वही शबे आशूर, अहदो पैमान, माएँ ले रही हैं बच्चों से कि सुबह सबसे पहले तुम जाना, हर माँ अपने बच्चे से कह रही है पहले तुम जाना, पहले तुम जाना, ये हो रहा है वहाँ। सुबह हुई, बार बार कासिम जाते हैं इजाज़त नहीं मिलती, बार बार कासिम जाते हैं इजाज़त नहीं मिलती, फिर जानते रोते हुए आए अपनी माँ जनाब उम्मे फरवा की खिदमत में, ए मादरे गिरामी रात को आपसे बातें हुई हैं, अहदो पैमान हुआ है, और मैं जाता हूँ चचा जान, बार बार मुझे वापस भेज देते, मुझे मैदान में जाने की इजाज़त नहीं देते। माँ ने कासिम को कलेजे से लगा, कहा मेरे लाल तुझे इजाज़त ज़रूर मिलेगी। कहते हैं कि बाजू में बंधा हुआ तावीज़ जिसमें हसन की वसीयत थी इसी वक्त के लिए, वो तावीज़ खोला, اس میں سے حسن کا خط نکالا، فرزند رسول کا خط نکالا، ہاتھ میں دیا، یہ تیرے بابا کا خط ہے تیرے چچا کے نام، جا لے جا اپنے چچا کی خدمت میں، تجھے اجازت مل جائے گی۔ یہی تو کہا تھا نا حسن مشتبہ نے کہ میرا بھائی اجازت نہ دے تو یہ چھوٹا ہے، کمسن ہے، یہ میری وصیت، یہ خط دے دینا بھائی کو۔ حسن نے بابا کی تحریر کو دیکھا، چوما، آنکھوں سے لگایا، سر پہ رکھے، دوڑے دوڑے پہنچ گئے، چچا جان یہ میرے بابا کا خط آپ کے نام ہے۔ حسین نے بھائی کی تحریر کو دیکھا، آنکھوں سے اشک جاری ہوئے، بوسے دیے تحریر کو، آنکھوں سے لگایا، پڑھا، کیا لکھا ہے؟ یہی تو لکھا ہے بھیا، یہ میری وصیت ہے، وصیت، اس پہ عمل کرنا، میرے قاسم کو میدان میں جانے کی اجازت دے دینا۔ حسن کے اور بھی بیٹے کربلا میں شہید ہوئے، مگر قاسم کا الگ ہی انداز ہے، کمسن ہے نا۔ حسین دیر تک قاسم کو گلے سے لگا کے روتے رہے، یوں کہوں کہ اپنے ہاتھ سے حسن کو سجایا ہے۔ کیا کیا ارمان ہوں گے حسن کی ماں کے دل میں، اور کیا کیا ارمان ہوں گے حسین کے دل میں اس بچے کے لیے۔ یہ منتوں مرادوں والا باہر نکلا خیمے سے، گھوڑے کی ایک باگ تھامی عباس نے، ایک علی اکبر نے، قاسم اتنا کمسین ہے کہ خود اپنے پیروں سے چڑھ کر سوار نہیں ہو سکتا گھوڑے پر، حسین نے کمر سے پکڑ کے اٹھایا ہے اور گھوڑے پر بٹھایا ہے۔ اتنے کمسین تھے کہ دونوں پیر رکابوں میں ٹکتے نہیں تھے، توازن برقرار نہیں ہوتا تھا، توازن برقرار کرنے کے لیے کبھی بائیں طرف جھکتے تھے اس پیر پہ زور ڈالتے تھے، کبھی دائیں طرف جھک کے اس پیر پہ زور ڈالتے تھے رکاب میں، توازن برقرار رکھنے کے لیے۔ اور جب حسن کا شہزادہ، حسن کا مہلکہ اس طرح سے نکلنے لگا، عباس نے بڑی حسرت سے دیکھا قاسم۔ یہ دن بھی ہے اپنے بچوں کے، اپنی آغوش کے پالوں کے ٹکڑے اٹھانے، لاشیں اٹھانے۔ بیٹا قاسم، دھیان سے جنگ کرنا ہے۔ قاسم نے مسکرا کے دیکھا، چچا جان آپ ہی کا تو شاگرد ہوں، فنون حرب میں نے آپ ہی سے تو سیکھے ہیں، اطمینان رکھ، بس آپ میری جنگ دیکھیے گا۔ حسن کا شہزادہ تصور میں جب کربلا آ جاتی ہے، پھر کچھ سمجھ میں نہیں آتا کہ میں کیسے پڑھوں۔ ارے شہزادہ ہی تو ہے حسن کا، یہ حسین شہزادہ میدان میں پہنچا، رجس پڑی، میرے بابا پر جنگ سے جی چرانے کا الزام لگانے والا، آ میرے مقابلے پر، میں اسی حسن کا بیٹا ہوں، آؤ میرے مقابلے پر، میری تلوار کی کاٹ دیکھو، میری جنگ دیکھو، اور پھر پہچان لو کہ میرا بابا کیسا شہ سوار تھا، میرا بابا کیسا شمشیر زن تھا۔ ایسی رجس پڑی، جانتا ہے پسر سعد، پہچانتا ہے کہ یہ ہاشمی ہے، یہ علی کا پوتا ہے، لہذا ارزق شامی کو حکم دیا، تو جا حسن کے لال کے مقابلے پر، حیدر کرار کے بیٹے کے مقابلے پر تو جا۔ معاذ اللہ، ارزق نے بڑی حقارت سے دیکھا قاسم کو، کمسن ہے نا، کہ اس بچے کے مقابلے پر جاؤں گا میں، چار بیٹے ساتھ لایا ہے میدان جنگ میں، ایک کو حکم دیا جا آگے بڑھ، اس نوجوان کا سر کاٹ کے لیا، یہ مغرور باپ کا مغرور بیٹا آگے بڑھا۔ حسن تیار ہوئے، ایک ہی وار میں دو کا برابر کے حصے کیے، جہنم کا راستہ دکھایا، ادھر وار کیا، ادھر پلٹ کر اپنے چچا حسین کی طرف دیکھا، ایک بلند مقام پہ حسین کھڑے ہیں، عباس کھڑے ہیں، علی اکبر کھڑے ہیں، ادھر قاسم نے پلٹ کر دیکھا، ادھر حسین نے کہا مرحبا، مرحبا میرے لال، آفرین۔ عباس پکار اٹھے شاباش بیٹا قاسم، بہت اچھا وار تھا۔ علی اکبر پکار اٹھے میرے بھائی قاسم، بہت عمدہ وار کیا۔ خوش ہو گیا قاسم، چچا نے تعریف کی ہے، بھائی نے تعریف کی، بیٹا تڑپ رہا ہے، دوسرے بیٹے کو بھیجا اپنے بھائی کا بدلہ لے کر آ، دوسرے کے ساتھ بھی یہی سلوک، پھر پلٹ کر دیکھتا ہے قاسم چچا، جیسے کہہ رہا ہو چچا جان کیسا وار کیا میں نے. بچے جب کوئی کارنامہ کرے، اچھا کام کرے، بڑوں سے تعریف چاہتے ہیں کہ نہیں؟ پر یہی قاسم کا انداز ہے، اور ہر ہر وار پہ حسین، عباس، علی اکبر، قاسم کو داد دے رہے. چاروں بیٹوں کو جہنم کا راستہ دکھایا، ارزق نے اپنے بچوں کو خون میں غلطاں دیکھا، تڑپتے دیکھا، دیوانہ وار دوڑا قاسم کی طرف حملہ کرنے کے لیے. سید الشہداء نے آتے دیکھا، دعا کے لیے ہاتھ اٹھا دیے، اور کہیں ہے کہ سجدے میں چلے گئے. معبود، معبود ہاشمی جوان ہے، ہاشمی نوجوان، ایک کے مقابلے میں زیر نہ ہو، قاسم کو غالب کر دے اس ملعون کے اوپر. جانتے ہیں نا حسین ارزق کتنا بڑا پہلوان ہے، قاسم کمسین ہے. عباس نے دیکھا، چلا کر کہا، بیٹا قاسم بڑا نامی گرامی پہلوان ہے، ہوشیار رہنا، اس سے ہوشیار رہنا. علی اکبر بھی گھبرا کر آواز دیتے، بھیا دیکھ کے لڑنا. قاسم نے اپنے آپ کو تیار کیا، قریب پہنچا ارزق، جنگی حربہ استعمال کیا، اللہ اکبر کہہ کے سر پہ شمشیر کا وار کیا، دو برابر کے حصوں میں تقسیم کر دیا. حسین سجدہ شکر میں، عباس سجدہ شکر میں، علی اکبر سجدہ شکر میں، ارزق کو واصل جہنم کیا. قاسم نے، پسر سعد نے چلا کر سپاہیوں سے کہا، ارے ایک ایک کر کے جاؤ گے، یہ پورے لشکر کو کاٹ کر پھینک دے گا، ارے سب مل کر حملہ کرو، چاروں طرف سے حملہ کرو. چاروں طرف سے لشکر نے گھیر لیا حسن کے شہزادے کو، قاسم چاروں طرف لڑ رہا ہے. کہاں تک لڑے؟ بعض مقاتل کی کتب میں لکھا ہے کہ اس تنہا قاسم نے 40 کو جہنم رسید کیا، کتنوں کو زخمی کیا، لیکن بازو جواب دینے لگے، دشمنوں کا غلبہ ہونے لگا. کوئی برچھی مار رہا ہے، کوئی تلوار مار رہا ہے، کوئی تبر مار رہا ہے، کوئی بھالا مار رہا ہے، کوئی تیر برسا رہا ہے. آخر وہ وقت آیا، یا اللہ یا علی، وہ وقت آیا، قاسم سے سنبھلا نہ گیا گھوڑے پر. قاسم نے گرتے گرتے آواز دی، یا اماں ادرکنی، اے چچا جان میری مدد کو آؤ، میں نے اپنی جان آپ پر قربان کر دی. کسی کی آواز پر حسین ایسے نہیں دوڑے تھے جیسے قاسم کی آواز پر دوڑے. حسین چلاتے ہوئے دوڑے، میرے لال قاسم میں آ رہا ہوں، میرے بچے قاسم میں آ رہا ہوں. عباس بھی دوڑے، علی اکبر بھی دوڑے، قاسم لشکر کے درمیان میں گھرا ہوا ہے، دھکیل رہے ہیں، حملہ کر رہے ہیں. حسین، عباس، علی اکبر، تتر بتر ہوا لشکر. اب سامنے کیا منظر ہے مجھے بیان کرنے کی ضرورت نہیں، سنو بس یہ ضرور ہے کہ کبھی حسین اس طرف جاتے تھے، کبھی اس طرف جاتے تھے، اپنی ابا کو زمین پر بچھا دیا تھا، زمین پر بچھا کے کچھ ادھر سے کچھ ادھر سے. فضا نے خیمے میں خبر دی، بیبیوں، ام فروہ کے خیمے میں جمع ہو جاؤ، ام فروہ کا شہزادہ آ رہا، ام فروہ کا قاسم آ رہا. سنو دو تین جملے اور سن. بیبیاں جمع ہو گئی ام فروہ کے خیمے میں، مطمئن ہے ام فروہ، انتظار کر رہی ہے، میرے بچے کا لاشا آئے گا. ارے دولہا بنتے نہیں دیکھا، اب اس شان سے تو دیکھ لوں گی اپنے بچے کو. بس دروازے پہ صدا دی گئی، اب جو حسین داخل ہوئے حیران ہو کر ام فروا فرماتی ہے، مولا میرے بچے کا لاشا کہاں ہے؟ آپ سب کے لاشے اٹھا کر لائیں، میرے بچے قاسم کا لاشا کہاں؟ حسین نے کوئی جواب نہیں دیا، ایک گٹھڑی جو سینے سے لگائے ہوئے تھے اس گٹھڑی کو رکھ کے کھول دیا۔